आत्मिकता, सत्यता र नैतिकताको सुमार्गमा डोर्याउने तपाईं र हाम्रो आफ्नै कार्यक्रम मुक्तिको मार्ग।
आदरणीय श्रोता, यस मुक्तिको मार्ग कार्यक्रममा हार्दिक स्वागत छ। आशा छ यस आत्मिक कार्यक्रमद्वारा जीवनमा आत्मिक आशिष, अलौकिक शान्ति र आनन्द प्राप्त गर्नुहुनेछ र जीवनमा धन्य अनुभव गर्नुहुनेछ। आउनुहोस् श्रोता, मन र आत्माको तयारीको लागि यो मिठो अनि मधुर भजन गीत सुनौ। श्रोता, यो प्रसारण मार्फत यो अवगत गराउन चाहन्छौ कि प्रभुको सेवाको लागि यहाँहरूको साझेदारी नित्यन्त आवश्यकता छ। यहाँहरूले प्रार्थनाको साथसाथै आर्थिक सहायता गर्न अनुरोध गर्दछौ। तपाईहरुको सानो भन्दा सानो भेटी किन नहोस्, हामी प्रभुको नाममा स्वीकार गर्नेछौ। प्रभुको सेवाको लागि तपाईहरुको यो सानो लगानीले कसैको जीवनमा भिन्नता ल्याउँछ अनि प्रभुको महिमा हुन्छ। प्रभु तपाईहरुलाई महान गरी आशिष दिनुहुनेछ। इच्छुक श्रोताहरुले तपाईहरुको इच्छा भेटी हाम्रो ठेगानामा पठाउन सक्नुहुन्छ, जुन ठेगाना हामी कार्यक्रमको अन्तमा दिनेछौ।
श्रोता मित्र, आज पनि तपाई सबैलाई प्रभु येशू ख्रिष्टको मधुर सामर्थ्य नाममा जय मसीह अनि नमस्कार। श्रोता, पवित्र धर्मशास्त्र बाइबलको क्रमबद्ध र श्रृंखलाबद्ध अध्ययनको क्रममा आज हामी युहन्ना 12 अध्याय 13 पददेखि 36 पदसम्मबाट अध्ययन गर्न गइरहेका छौं। अघिल्लो दिनमा युहन्ना 12 अध्याय 1 12 पदसम्म बाइबल अध्ययन गरिसकेका छौं, जहाँ हामीले देखेका थियौं निस्तार चाडको 6 दिन अघि येशु फेरि बेथानी भन्ने जग्गामा आउनुभयो, जहाँ उहाँले मरियम र मार्थाको भाइ लाजरसलाई मृत्युबाट पुनः ब्युतै उठाउनु भएको थियो। त्यहाँ उहाँका मानिसहरूले, उहाँका मित्रहरूले उहाँको निम्ति भोजको आयोजना गरेका थिए भने यरूशलेममा चाहिँ यहुदीहरूले येशूलाई मार्न षड्यन्त्र र योजना बनाइरहेका थिए। त्यहाँ बेथानीमा मरियमले अति नै किम्ती मलमले येशूको पाउमा मली र आफ्नो केशले पुछे। यहाँ येशूलाई दोस्रो अभिषेक गरिएको थियो अनि यहाँ येशूलाई साथसाथै लाजरसलाई मार्न यहुदीहरूले षड्यन्त्र र मिल्लेमतो बनाइरहेका थिए। म युहन्ना 12 अध्याय 9 11 पदसम्म पढिदिन्छु। यहाँ भनिएको छ, यहुदीहरूको एउटा ठूलो भीड़ले उहाँ त्यहाँ हुनुहुन्छ भन्ने थाहा पायो र येशूको खातिरमा मात्र होइन तर उहाँले मृतकबाट जीवित पार्नु भएको लाजरसलाई पनि हेर्न भनी तिनीहरू आएका थिए। त्यसैले मुख्य पुजारीहरूले लाजरसलाई पनि मार्ने मतो गरे, किनभने तिनैले गर्दा यहुदीहरूमध्ये धेरैजना छुट्टिएर येशूमाथि विश्वास गर्न लागेका थिए। अनि हामी अगाडि देख्छौं प्रभु येशू यरूशलेममा आउनुहुन्छ। 12 अध्यायको 12 पदमा भनिएको छ, भोलिपल्ट चाडमा आउने ठूलो भीड़ले येशू यरूशलेममा आउँदै हुनुहुन्छ भन्ने सुनियो। अहिले युहन्ना प्रेरित यो अनन्तकाल वा सनातनबाट संसारको पात्रोमा आउने एकजना जनको अनुकूल बनाउँदछन्। यो समय निस्तार चाडको अघिको समय थियो र भीड़हरू अचम्भित छन्। यो कुराको याद राखौ कि मतीको रेकर्डमा येशू जन्मनुभयो र ज्योतिषीहरूले उहाँलाई खोज्दै खोज्दै उहाँ कहाँ आएथे। तिनीहरूले उहाँलाई यहुदीको राजा भनेथे। अहिले उहाँको सेविकाईको अन्ततिर उहाँलाई फेरि यहुदीको राजाको रूपमा पेश गरिनुहुन्छ। 13-15 पदमा भनिएको छ, मानिसहरू खजुरका हाँगाहरू लिएर उहाँलाई स्वागत गर्न कराउँदै निस्के, होसना धन्य परमप्रभुको नाउँमा आउने इसरायलका राजा, अनि गधाको एउटा बछेटो भेटाएर येशु त्यसमाथि चढ्नुभयो, जस्तो लेखिएको छ, सियोनकी छोरी नडराओ, हेर तिम्रो राजा गधाको बछेडामाथि सवार भएर आउँदै हुनुहुन्छ। यो तिनीहरूका राजा र शासकको रूपमा आफू स्वयंको सार्वजनिक प्रस्ताव हो अनि निश्चय नै तिनीहरूले यसको इन्कार गर्नेछन्। उहाँ कति पनि मानिसहरूको बीचमा मिसिनु भएर सिकाइरहनु भएको छैन, त्यो पहिले नै समाप्त भइसकेको थियो। यो अहिले एक क्रिया हो जुन उहाँ अगमबाड़ीको परिपूर्णताको रूपमा प्रदर्शित गर्नुहुन्छ। उहाँ आफै स्वयंलाई राष्ट्र कहाँ अर्पण गरिरहनु भएको छ। यो खास वास्तविक विजय प्रवेश होइन, जस्तो कि धेरैले यसरी भन्ने गर्दछन्। उहाँ भेड़ा ढोकाद्वारा सुटुक्कै आफ्नो सार्वजनिक सेविकाईमा आउनुभयो। उहाँ सारा सार्वजनिक सेविकाई अवधिभरि उहाँले भीड़हरूबाट प्राय जसो आफैलाई पछि हटाउनुभयो वा आफैलाई झिक्नुभयो। अहिले जब उहाँको सार्वजनिक सेविकाई पूरा भएको छ, उहाँले त्यस्तो उत्तम सार्वजनिक कुरा गर्नुहुन्छ जुन उहाँले पहिले अघि कहिले पनि गर्नुभएको छैन। उहाँले सार्वजनिक रूपमा आफ्नो कदम अगाडि बढाउनुहुन्छ र आफै स्वयंलाई प्रस्तुत गर्नुहुन्छ, पेश गर्नुहुन्छ। उहाँले अगमबाड़ी पूरा गर्न यो गर्नुहुन्छ। 14 भनिएको छ, जसरी लेखिएको छ, अगमबाड़ी अनुसार उहाँ परमेश्वरको वचनको पूरा गर्न यरूशलेमतिर बछेडामा चढ़ेर जानुहुन्छ र परमेश्वरको इच्छाको पूरा गर्नुहुन्छ। युहन्नाले हामीलाई यो येशूको प्रवेशको अति नै छोटकरी संक्षिप्त विवरण दिन्छन्। तर तिनी भन्छन् यसले जकरिया नौ अध्याय नौ पदको अगमबाड़ीको परिपूर्णता गर्दछ। हे सियोन कि छोरी खुब रमाउ, हे यरूशलेम कि छोरी जय जयकार गर, हेर तिम्रो राजा तिमी कहाँ आउँदै हुनुहुन्छ, उहाँ पराक्रमी र विजय हुनुहुन्छ, उहाँ दीन हुनुहुन्छ र गधामाथि गधैनीको बछेडामाथि सवार भएर आउँदै हुनुहुन्छ। येशूले आफैलाई सार्वजनिक रूपमा मसीहको रूपमा पेश गर्नुहुन्छ। तिनीहरू यसरी जय जयकार गर्छन्, होसना धन्य परमप्रभुको नाउँमा आउने इसरायलका राजा भन्दै कराए। अहिले इसरायलीहरूले आफ्ना राजासँग के गर्नेछन् त? तिनीहरूले उहाँलाई क्रूसमा टाँग्नेछन्। सोह्र पदमा भनिएको छ, यी कुराहरू उहाँका चेलाहरूलाई पहिले बुझेनन्, तर येशूको महिमा भएपछि यी कुरा उहाँको विषयमा लेखिएका थिए र यी काम उहाँको निम्ति तिनीहरूले गरेका हुन् भन्ने तिनीहरूले सम्झे। युहन्नले यो धेरै वर्ष पछिबाट लेखिरहेका छन् र तिनी यो कुराको स्वीकार गर्दछन् कि त्यस दिनमा येशूले के गरिरहनु भएको थियो तिनीहरूले बुझेनन्। सम्भवत तिनलाई याकूब र पत्रुस र अन्द्रियासलाई पनि सोधे, तर तिनीहरूले पनि बुझेका थिएनन्। मरियम मात्र एक स्त्री थिइन् जो उहाँको मृत्युमा प्रवेश गरेकी थिइन्, अरूहरूले चाहिँ उहाँको मृत्यु र पुनरुत्थान भन्दा पहिले कुनै कुरा बुझेको थिएनन्। भनिएको छ सोह्र पदमा, यी कुराहरू उहाँका चेलाहरूले पहिले बुझेनन्, तर येशूको महिमा भएपछि यो कुरा उहाँको विषयमा लेखेका थिए र यी काम उहाँको निम्ति तिनीहरूले गरेका हुन् भन्ने तिनीहरूले सम्झे। अनि सत्रदेखि उन्नाइस पदमा भनिएको छ, उहाँले लाजरसलाई चिहानबाट बोलाएर मृतकबाट जीवित पार्नुहुँदा उहाँको साथमा हुने भीड़का मानिसहरूले उहाँको गवाही दिनै रहे। उहाँले यो चिन्ह गर्नुभएको थियो भनी सुनेका हुनाले पनि भीड़ उहाँलाई भेट्न गएको थियो। फरिसीहरूले तब एक अर्कालाई भन्न लागे, हेर तिमीहरूबाट केही हुने होइन, देख्दछौ संसारै त्यसको पछि लागिसक्यो। यो भीड़ उहाँको आश्चर्य कामको कारण उत्साहित छन्। तिनीहरूको रुचि लाजरसमा केन्द्रित थियो, ख्रिष्टको व्यक्तित्वमा होइन, ख्रिष्टको व्यक्तिमा थिएन। फरिसीहरू उहाँलाई मार्न चाहन्छन्। यरूशलेम चाडको लागि मानिसहरू खचाखच भरिएको थियो। यो स्पष्ट छ कि येशू ख्रिष्ट क्रूसमा पहिले नगइकन पनि मुकुट पाउन सक्नुहुन्थ्यो, तर उहाँ सिधै मुकुटतिर जानु भए। यदि उहाँ आज शासक हुनुभए तपाई र म कहिले पनि उद्धार पाउन सक्ने थिएनौ। तपाई र मलाई उद्धार दिन उहाँ क्रूसमा जानै पर्दथ्यो। यद्यपि उहाँको मृत्युको अघि संक्षिप्त विजय प्रवेशको क्षण भए तापनि यो उहाँको विजय प्रवेश थिएन। भविष्यमा जब उहाँ राजाहरूको राजा प्रभुहरूका प्रभुको रूपमा प्रवेश गर्नुहुनेछ, त्यो चाहिँ उहाँको विजय प्रवेश हुनेछ। कृषिकरणको मेरो मनपर्दो पेन्टिङले यो देखाउँछ, तीन खाली क्रूसहरू। क्रूसहरूबाट क्रूसमा टाँगेका शरीरहरूलाई क्रूसबाट झारिएर र चिहानहरूमा राखिएका छन्, अनि क्रूसको पछाडि जमिनमा सानो बछेडा खजूरको पातहरू खाइरहेको छ। ओ कस्तो सन्देश छ! फ्याँकिएको खजूरका हाँगाहरू र क्रूस उहाँको विजय प्रवेश बनाउँदो प्रवेशको चिन्हहरू हुन्। त्यो होसना धन्य परमप्रभुका नाउँमा आउने इसरायलका राजा भन्दै कराउने भीड़हरू कहाँ छन्? तिनीहरू त्यही भीड़हरू हुन्। अर्को दिन यसरी चिच्याए, त्यसलाई क्रूसमा टाँग। अहिले तिनीहरू गइसकेका छन्। उहाँ चिहानमा हुनुहुन्छ। हेर्नुहोस्, उहाँले आफै स्वयंलाई सार्वजनिक रूपमा तिनीहरूको राजाको रूपमा अर्पण गर्नुभयो, तर उहाँलाई इन्कार गर्यो, अस्वीकार गर्यो। बीसदेखि बाइस पदमा भनिएको छ, चाडमा आराधना गर्न जानेहरूमध्ये कोही कोही ग्रीकहरू पनि थिए। तिनीहरू गालिलको बेत्सेदा निवासी फिलिप कहाँ आएर यसो भनेर विन्ती गरे, हजुर हामी येशूलाई भेट्न चाहन्छौ। फिलिपले गएर अन्द्रियासलाई भने र अन्द्रियास र फिलिप गएर येशूलाई भने। यो स्पष्ट छ कि प्रभु येशू मन्दिरमा जानुभएको छ, जबकि त्यहाँ स्त्री र अन्य जातिहरूको लागि चोकहरू नभएकोले गर्दा यी ग्रीकहरू भित्र जान सक्दैनथे जहाँ अहिले येशू हुनुहुन्थ्यो। फिलिपसँग ग्रीक नाउँ छ र तिनले सम्भवत ग्रीक भाषा बोल्थे, जुन सम्भवत एक कारण थियो कि तिनीहरू उनी कहाँ आए। सम्भवत फिलिप लज्जालु अरू मानिसदेखि टाढा बस्न चाहने व्यक्ति भएकोले तिनी सहायताको लागि अन्द्रियास कहाँ आउँछन्। ती दुवैले ग्रीकहरूलाई येशू कहाँ ल्याउँछन्। तेइस र चौबीस पदमा भनिएको छ, येशूले तिनीहरूलाई जवाब दिनुभयो, मानिसको पुत्रको महिमित हुने समय आइपुगेको छ। साँच्चै म तिमीहरूलाई भन्दछु, गहुँको दाना माटोमा परेर मरेन भने त्यो एक्लो रहन्छ, तर त्यो मर्यो भने त्यसले धेरै फल फलाउँछ। मित्र, जब हाम्रो प्रभुले भन्नुहुन्छ साँचो उहाँ त्यस कुरा भन्न गइरहनु भएको छ जुन सुन्नलाई अति नै महत्वपूर्ण छ। अनि जब उहाँ भन्नुहुन्छ साँचो साँचो, यो झन अति धेरै महत्वपूर्णको कुरा छ सुन्नलाई। अनि पच्चीस पदमा भन्नुहुन्छ, आफ्नो प्राणको मोह गर्नेले त्यो गुमाउँछ, तर आफ्नो प्राणलाई यस संसारमा तुच्छ ठान्नेले चाहिँ अनन्त जीवनको लागि त्यो सुरक्षित राख्दछ। येशूले तिनीहरूलाई यसो भन्दै जवाब दिनुभयो, यहाँ उल्लेखित तिनीहरूलाई म विश्वास गर्दछु कि दुवै चेलाहरू र ग्रीकहरू सामेल छन्। यो यस्तो देखिन्छ कि येशू तिनीहरूसँग बोल्न बाहिर जानुभयो। मलाई लाग्दैन कि उहाँ कुनै व्यक्ति कहाँ आउन अस्वीकार गर्नुहुनेछ जो उहाँलाई भेट्नलाई विन्ती गरिरहेका छन्। ग्रीकहरूले येशूलाई हेर्न चाहन्छन् किनभने तिनीहरू उहाँको बारेमा धेरै कुरा सुनेका थिए। सम्भवत उहाँको आश्चर्य कामहरू, विशेष गरी उहाँले लाजरसलाई मृत्युबाट बिउँदै उठाउनु भएको घटना तिनीहरूले सुनेका थिए। अहिले उहाँले ग्रीकहरूको ध्यान आफ्नो क्रूसतिर निर्दिष्ट गर्नुहुन्छ, खिच्नुहुन्छ। उहाँ क्रूसको छायामा हुनुहुन्छ। उहाँले तिनीहरूलाई भन्नुहुन्छ, बेला आइपुगेको छ, कुन बेला? संकष्टको घड़ीको बेला, जुनको लागि उहाँ सनातनबाट अनन्तताबाट आउनुभयो र जुनतिर उहाँको सारा जीवन सरिएको थियो। तपाईँलाई यादै होला, उहाँले आफ्ना आमालाई आफ्नो प्रारम्भिक सेवाको बेला वा सेविकाको बेला कानाको विवाहमा भन्नुभएको थियो, मेरो बेला अबसम्म आएको छैन, मेरो बेला अझसम्म आइपुगेको छैन। अहिले उहाँको बेला आइपुगेको छ, उहाँ क्रूसतिर गइरहनु भएको छ। परमेश्वरको महिमा त्यस क्रूसमा देखिएको छ। त्यही कारण उहाँले भन्न सक्नुभयो, मानिसको पुत्रको महिमा हुने बेला आइपुगेको छ। मित्र, उहाँ महिमित हुनुभएको थियो जब उहाँ तपाईँ र मेरो निम्ति मर्नुभयो। कृपा र क्षमा त्यस क्रूसमा पाइन्दछ। त्यसपछि हाम्रो प्रभुले गहुँको दानाको शारीरिक वा भौतिक सादृश्य वा समानताको प्रयोग गर्नुभएर महान सिद्धान्तको बताउनुहुन्छ। जब गहुँको दाना जमिनमा परेर मर्दछ तब मात्र यसले धेरै फल फलाउँछ। फल ल्याउनलाई यो भूमिमा मर्नै पर्छ। धेरै मानिस सोच्दछ कि तिनीहरूले येशूलाई देखेका छन् किनभने तिनीहरूले सुसमाचारहरूका पुस्तकहरू पढेका छन् र तिनीहरूले उहाँको जीवनको बारेमा अध्ययन गरेका छन्। तिनीहरू ऐतिहासिक येशूलाई देख्छन् तर तिनीहरूले कहिले पनि येशूलाई देखेका छैनन् जबसम्म तिनीहरूले उहाँ मृत्यु र पुनरुत्थानको बुझ्दैनन्। उहाँ उद्धारको मृत्यु मर्नुभयो, उहाँले आफ्नो जीवन मृत्युमा दिनुभयो ताकि हामीले जीवन पाउन सक। तपाईँले येशूलाई कहिले पनि देख्नु भएको छैन जबसम्म तपाईँले उहाँ क्रूसमा तपाईँको निम्ति मर्नुभयो भन्ने कुरा देख्नु भएको हुँदैन। उहाँ नै एक हुनुहुन्छ जो संसारको पापहरूको निम्ति मर्नुभयो। उहाँलाई भेट्न र हेर्न आउने ग्रीकहरूलाई यो कुरा भनै अनौठो कथन देखिन्छ। उहाँ तिनीहरूलाई भनिरहनु भएको छ, उहाँलाई खाली शारीरिक रूपमा देख्न भन्दा त्यहाँ अर्को महान कुरा छ देख्नलाई, जुन अति नै महत्वपूर्ण छ। तिनीहरूको निम्ति देख्नलाई महत्वपूर्णको कुरा चाहिँ यो हो कि उहाँ मर्न गइरहनु भएको छ। उहाँलाई जमिनमा राखिनेछ, च्यानमा राखिनेछ वा उहाँ भुइँमा पर्न गइरहनु भएको छ। जब त्यो गहुँको दाना मर्यो यसले जीवन उत्पादन गर्यो। उहाँ मर्नुभयो तर उहाँ पूर्ण ब्युति उठ्नुभयो। त्यसरी नै हेर्नलाई अति नै महत्वपूर्ण कुरा हो। उहाँले निरन्तर ग्रीकहरूलाई महान स्वयं तथ्यको स्पष्ट गर्नुहुन्छ, वर्णन गरिदिनुहुन्छ। त्यहाँ दुई प्रकारका जीवन छन् र तिनीहरूलाई यहाँ आपसमा विपरीतमा राखिएका छन्। तिनीहरूलाई मनोवैज्ञानिक जीवन अर्थात मन चित्तको जीवन भनिन्छ। त्यो जीवन यो संसारका कुराहरूमा आनन्द गर्दछ र इन्द्रियहरूको तृप्त पार्ने काममा तुष्टिकरणमा सन्तुष्टि पाउँदछन्। यो त्यस्तो एक किसिमको जीवन हो, यहाँ संसारिक कुराहरूमा मौज मजा गर्दछ, रमाइलो गर्दछ, खुशी गर्दछ। आफ्नो प्राणको वा जीवनको माया गर्नेले त्यो गुमाउँछ। यसले हामीसँग भएको शारीरिक स्वाभाविक प्राकृतिक जीवनको संकेत गर्दछ। आफ्ना मन खुशीको जीवन जिउन सक्नुहुन्छ, मद्यपान गर्न सक्नुहुन्छ, नशालु पदार्थ सेवन गर्न सक्नुहुन्छ, तमाम दुष्कर्महरू गर्न सक्नुहुन्छ, तर तपाईँलाई थाहा छ के हुन गइरहेको छ। एक दिन तपाईँ मर्नुहुनेछ र तपाईँ यसलाई गुमाउनुहुनेछ। मित्र, म यस कुरामा दुखी छु तर पनि तपाईँले यसको गुमाउनुहुनेछ अनन्तकालको निम्ति, सधैँको निम्ति। आफ्नो प्राणको माया गर्नेले त्यो गुमाउँछ। मतलब यदि परमेश्वरलाई प्रभुलाई त्यागेर तपाईँ खालि संसारिक अभिलाषाको जीवन मात्र जिउन चाहनुहुन्छ भने तपाईँले यसको गुमाउनुहुनेछ। तर आफ्नो प्राणलाई यस संसारमा तुच्छ जान्नेले चाहिँ अनन्त जीवनसम्म जोगाइराख्नेछ। यसको अर्थ हो यदि तपाईँ यो संसारको निम्ति वा संसारका कुराहरूको निम्ति जिउनुहुन्न भने तपाईँले आफ्नो जीवन अनन्त जीवनसम्म जोगाइराख्नुहुनेछ। अनि अनन्त जीवन केबाट आउँछ? यो भुइँमा परिमर्ने र मृत्युबाट ब्युति उठ्ने गहुँको दानाको मृत्युद्वारा अर्थात प्रभु येशु ख्रिष्टद्वारा आउँदछ। त्यही तरिकामा तपाईँ आफ्नो जीवन जोगाइराख्न सक्नुहुन्छ। 26 पदमा भनिएको छ, कसैले मेरो सेवा गर्छ भने त्यसले मलाई पछ्याओस् र म जहाँ छु मेरो सेवक पनि त्यहाँ हुनेछ। कसैले मेरो सेवा गर्छ भने पिताले त्यसको कदर गर्नुहुनेछ। उहाँ तिनीहरूलाई भन्नुहुन्छ आफूलाई पछ्याउनलाई, र उहाँ क्रुसतिर आफ्नो बाटोमा हुनुहुन्छ। उहाँले प्रतिज्ञा गर्नुहुन्छ उहाँ जहाँ हुनुहुन्छ उहाँका सेवकहरू उहाँका जनहरू पनि त्यहाँ हुनेछन्। कसैले मेरो सेवा गर्दछ भने पिताले त्यसको कदर गर्नुहुनेछ। अनि हामी अगाडि देख्छौ कि येशू आफ्नो खास बेलातिर समयतिर आइरहनु भएको छ। 27 पदमा भनिएको छ, अब मेरो प्राण व्याकुल भएको छ र म के भनौं, हे पिता मलाई यस घड़ीबाट बचाउनुहोस्, होइन यसै कारणले नै म यस घड़ीसम्म आइपुगेको छु। ख्रिष्टको क्रुससँग पीड़ा कष्टहरू जोड़िएका छन् जुन तपाईँ र म बुझ्न सक्दैनौ। उहाँ खालि मानिसका हातबाट दुःख कष्ट उठाउनु भएन, त्यो निश्चय नै अति नै खराब थियो, तर अझ त्यो भन्दा पर उहाँले दुःख कष्ट उठाउनुभयो। तपाईँ र मेरो पाप उहाँमाथि हालिएको थियो, उहाँले आफ्नै पाप होइन संसारको पापको बोक्नुभयो। यसैया 53 अध्यायको 4 पदले भन्छ, निश्चय उहाँले हाम्रा कष्टहरू सह्यो र हाम्रो दुःख भोग्यो, हाम्रा पापहरू उहाँमाथि हालिएका थिए, उहाँलाई हाम्रो लागि पाप बनाइएको थियो। यसैया 53 अध्यायको 10 पदले भन्छ, तापनि उसलाई चोट पार्न परमप्रभुको इच्छा भयो, उहाँले उसलाई दुःखमा पार्नुभयो, उसले आफैलाई पापको निम्ति बलिदान गर्यो। यद्यपि उहाँ पवित्र निष्कलङ निष्कोट र पापीहरूबाट अलग हुने भए तापनि तपाईँ र मेरो पापको निम्ति पाप बनाइयो। यहाँ त्यस्तो दुःख कष्टको सामेल भएको थियो जुन तपाईँ र म बुझ्न सक्दैनौ। उहाँको प्राण त्रासमा खड़ा भयो, उहाँ क्रुसको अघि आतंकित हुनुभयो, तैपनि उहाँ संसारमा क्रुसमा जान र यसको शर्मको सहन गर्ने उद्देश्यको लागि आउनु भएको थियो। उही समयमा त्यहाँ क्रुसमा महिमा थियो। हामीले यसको बारेमा धेरै सोच्नु पर्दछ र यसको लागि उहाँलाई धन्यवाद दिनु पर्दछ। पाउल प्रेरित भन्दछन् गलातीको 6:14, तर मैले हाम्रा प्रभु येशू ख्रिष्टको क्रुसको विषयमा बाहेक घमण्ड गर्न नपरोस्, जसद्वारा म संसारको लेखी र संसार चाहिँ मेरो लेखी क्रुसमा टाँगेको छ। मित्र, त्यो घड़ी अति नै भयानक थियो, त्यो अति नै कष्टदायक थियो जुन वर्णनदेखि बाहिरको पीड़ा थियो। यदि यो सम्भव भए उहाँले त्यो घड़ीलाई अर्थात संसारको निम्ति पाप बनाइएको घड़ीलाई पिताले हटाइदिएको उहाँ चाहनुहुन्छ। यद्यपि यही कारणको निम्ति उहाँ यस संसारमा आउनु भएको कुरा उहाँ राम्ररी जान्नुहुन्छ। त्यसपछि उहाँ भन्नुहुन्छ, पिता आफ्नो नाउँको महिमा गर्नुहोस्। 28 पदमा भनिएको छ, हे पिता तपाईँको नाउँको महिमा गर्नुहोस्। तब स्वर्गीयबाट यस्तो एउटा आवाज आयो, मैले त्यो महिमा गरेको छु र फेरि गर्नेछु। उहाँको एउटै इच्छा हो परमेश्वरको महिमा गर्न। ओ हाम्रो निम्ति कस्तो पार छ, हामी जब समस्यामा आउँछौ हामी कुडकुडाउँछौ, यो गुनासो गर्दै शिकायत गर्दै किन उहाँले हामीमा अप्रिय कुराहरू हुनलाई अनुमति दिनुहुन्छ। ख्रिस्टसँग हामीले यो भन्न सिक्नु पर्दछ, पिता यस कष्ट यो दुःख यो समस्याद्वारा यो मृत्युबाट तपाईँको महिमा होस्। तब परमेश्वरले स्वर्गीयबाट भन्नुभयो, मैले त्यो महिमा गरेको छु र फेरि गर्नेछु। येशूको बप्तिस्माको बेलामा उहाँको रूपान्तरको बेला स्वर्गीयबाट बोल्नाले परमेश्वरले येशूको महिमा गर्नुभएको थियो। अब येशूको मृत्यु र पुनरुत्थानद्वारा परमेश्वरले फेरि आफ्नो नाउँको महिमा गर्न लाग्नु भएको थियो। 29-30 पदमा भनिएको छ, त्यहाँ खड़ा भएको भीड़ले यो सुनेर भन्यो, यो मेघ गर्जन हो। अरूहरूले भने, स्वर्गीय दूत उनीसँग बोलेका हुन्। येशूले जवाब दिनुभयो, यो आवाज मेरो निम्ति भएको होइन तर तिमीहरूका निम्ति हो। यो शब्द त्यहाँ भएका मानिसहरूले फाइदाको निम्ति बोलियो कि तिनीहरूलाई येशू परमेश्वरबाट आउनु भएको हो भनी थाहा पाएको होस् वा थाहा पाउन सकेको हुन्। विशेष गरी भीड़मध्ये भएका विश्वासीलाई त्यस शब्दले उत्साह र सान्त्वना दियो। त्यस शब्दबाट येशूको जीवन परमेश्वरको हातमा रहेछ भनेर तिनीहरूले राम्रोसँग बुझे। अनि 31-33 पदमा हामी पढ्छौं, अब यस संसारको न्याय हुन्छ, यस संसारको शासक बाहिर फालिनेछ, अनि जब म पृथ्वीबाट उचालिन्छु म सबै मानिसलाई आफूतिर खिच्नेछु। उहाँको मृत्यु कुन प्रकारले हुने हो सो संकेत दिनलाई उहाँले यसो भन्नुभएको थियो।
क्रूसमा ख्रिष्टको मृत्यु संसारको र यो संसारको मालिकको दण्ड वा न्याय थियो। त्यही नै एउटा कुरा हो पवित्र आत्माले युहन्ना 16 7 11 पद अनुसार गवाही बोकेको छ। मित्र, न्याय गरेको संसारमा हामी रहेका छौं। उहाँ संसारको पापहरूको लागि दण्ड वा न्याय मृत्यु मर्न आउनुभयो। यदि संसारले मतलब संसारका मानिसहरूले यसको ग्रहण गर्दैनन् भने संसार दण्डित वा न्याय गरिएको छ। कसरी संसारका शासक बाहिर फालिएको छ त? म विश्वास गर्छु कि यो विस्तारै गरिएको छ। जब ख्रिष्ट क्रूसमा मर्नुभयो म विश्वास गर्छु कि शैतानले बुझ्न सकेन त्यहाँ के भइरहेको थियो। त्यसले सोचेको थियो कि त्यो येशूको पराजय थियो, उसको हार थियो, जबकि यो पराजित विजयमा परिणत भयो। त्यसले क्रूसमा लड़ाई हार्यो, जुन एक कारण हो ख्रिष्टले भन्न सक्नुहुन्छ कि संसारको शासक फालिएको छ। त्यसपछि प्रकाश 12:10 पदमा हामीलाई भनिएको छ, शैतानलाई आकाशबाट फालिनेछ, जुन दोस्रो स्टेज हो, कदम हो। त्यसपछि प्रकाश 20:3 पदमा त्यसलाई अघात खानमा फालिनेछ, अनि प्रकाशले 20:17 पदमा त्यसलाई आगोको कुण्डमा फ्याँकिनेछ। त्यो चाहिँ त्यसको पराजयको अन्तिम स्टेज हो। क्रूसमा त्यसको दण्ड छाप लगाइएको थियो। क्रूसले ख्रिष्टको विजय र शैतानको हारको चिन्हित गर्दछ। येशूले आफ्नो उद्धार गर्ने मृत्युमाथि जोड़ दिनुहुन्छ। उहाँको मृत्युले धेरैलाई उहाँका खिच्नेछ। जसले विश्वास गर्नेछन् उद्धार पाउनेछन्, जसले उहाँलाई इन्कार गर्नेछन् पापैमा गुम्नेछन्। 34 पदमा भनेको छ, भीड़ले उहाँलाई सोध्यो, ख्रिष्ट सदा सर्वदा रहनुहुन्छ भन्ने व्यवस्थाबाट हामीले सुनेका छौं, तपाईँ कसरी भन्न सक्नुहुन्छ मानिसको पुत्र उचालिनै पर्छ? यो मानिसको पुत्र चाहिँ को हो? भीड़हरू वास्तवमा दोधारमा र अन्योलमा परे। तिनीहरू भन्छन्, जब ख्रिष्ट आउनुहुन्छ र उहाँले सधैँको निम्ति शासन गर्नुहुनेछ, तर अहिले तिमी भन्छौ कि तपाईँ सधैँभरि रहनुहुन्न तर मन गइरहनु भएको छ। तिनीहरूले उहाँको तात्पर्य कति पनि बुझेनन्। 35-36 पदमा भनिएको छ, येशूले तिनीहरूलाई भन्नुभयो, अझ अलि बेरसम्म ज्योति तिमीहरूसँग छ, ज्योति तिमीहरूसँग छ र छौंजेल हिण्डुल गर, ताकि अन्धकारले तिमीहरूलाई नढाकोस्। कोही अन्धकारमा हिण्डुल गर्छ भने त्यसले आफू कहाँ गइरहेको छु सो थाहा पाउँदैन। जबसम्म ज्योति तिमीहरूसँग छ, ज्योतिमा विश्वास गर र तिमीहरू ज्योतिका सन्तान हो। यी कुरा भन्नुभएपछि येशू त्यहाँबाट जानुभयो र तिनीहरूबाट लुकेर बस्नुभयो। येशूले तिनीहरूको प्रश्नको उत्तर सिधै दिनुभएन, तर उहाँले तिनीहरूलाई भन्नुभयो, अझ अहिले बेरसम्म ज्योति तिमीहरूसँग छ। त्यो ज्योति येशू नै हुनुहुन्थ्यो। मौका हुँदै मानिसहरूले उहाँका कुरा सुनुन् र उहाँमाथि विश्वास राखुन्। अनि यही नै सन्देश तपाईँहरू मेरो निम्ति पनि हो।
प्रिय श्रोता, अहिले भर्खरै तपाईँले TWR नेपालद्वारा सञ्चालित आत्मिक कार्यक्रम मुक्तिको मार्ग सुनिरहनु भएको थियो। श्रोता, आजको यो कार्यक्रम सुनेर तपाईँलाई कस्तो लाग्यो? यदि यो कार्यक्रम सुनेर मनमा कुनै खुल्दुली वा कुनै प्रतिक्रिया अर्थात सुझावहरू छन् भने हामीलाई पत्रद्वारा लेख्न सक्नुहुनेछ। हामी हृदयदेखि नै स्वागत गर्नेछौ, स्वीकार गर्नेछौ। साथै बाइबल सम्बन्धित प्रचारहरू, कार्यक्रम सारिणीहरू हामी अनुरोधमा पठाउन सक्छौ। अनि तपाईँसँग कुनै प्रार्थनाको विषय छन् भने हामीले तपाईँको लागि प्रार्थना गरेको चाहनु भने प्रभुमा आफ्नै परिवार सम्झेर हामीलाई पत्रमा लेख्न सक्नुहुनेछ। तपाईँको लागि हामी प्रभु येशूसँग प्रार्थना गर्नेछौ। अधिक जानकारी र पत्रचारको लागि हाम्रो ठेगाना यस प्रकार छ, कार्यक्रम मुक्तिको मार्ग, जीपीओ नम्बर 89-75, ईपीसी 25-61, काठमाडौँ। ठेगाना एकपल्ट सुन्नुहोला, कार्यक्रम मुक्तिको मार्ग, जीपीओ नम्बर 89-75, ईपीसी 25-61, काठमाडौँ। हाम्रो इमेल एड्रेस हो twrnepal@yahoo.com। साथै यस नम्बरमा एसएमएस गर्न सक्नुहुनेछ 98-4735-679, 98-4703-5679। हुन्छ श्रोता, आजलाई हामी बिदा चाहन्छौ। अर्को कार्यक्रममा हामी पुनः भेट्नेछौ। तबसम्मलाई नमस्कार।